करके रखो, इन अल्लाह खबीरुम बिमा यसनउन, के उनके लिए बेशक अल्लाह ताला, अच्छा बेशक अल्लाह ताला को खबर है जो कुछ भी वो करते हैं। वकुल मुमिनाती, और ए नबी अलैहिस्सलाम कह दीजिए ईमान वाली औरतों से भी, यग़ुदुना मिन अबसारिहिन्ना, कि वो भी नीची रखें अपनी आंखें, और वो यहफ़ज़ना फुरूजहुन्ना, और वो भी हिफाजत करती रहें अपने शर्मगाहों की, वला युबदीना ज़ीनतहुन्ना, और ना जाहिर करें ना दिखनाएं अपनी जीनत के मकामात को, इल्ला मा ज़हरा मिन्हा, सिवाय उनके जो के जाहिर होते हैं, जो के अपेरेंट होते हैं, एविडेंट होते हैं, जिनको के छुपाया नहीं जा सकता। वलयदरिबना बिखुमरिहिन्ना अला जुयूबिहिन्ना, और डाल दें अपनी ओढ़नी, अपनी खुमर, अपनी चादर अपने जुयूब के ऊपर। जुयूब का मतलब क्या होता है? गिरेबानों के ऊपर, जैसे उर्दू में मुहावरा होता है ना कि अपने गिरेबान में झांक के देखो ताकि तुम्हें अपनी गलतियां नजर आए, तो वो तो मेटाफोरिकल बात होती है। तो गिरेबान जो है वो सब जानते हैं कि क्या होता है, खुसूसन औरतों को तो कपड़े वगैरह की जो बनाती हैं तो अच्छी तरह पता है कि गिरेबान क्या होता है। तो अला जियूबिहिन्ना, अपने गिरेबानों के ऊपर अपनी ओढ़नियों को डाल करके रखें, वला युबदीना ज़ीनतहुन्ना, और ना खोलें अपनी जीनत के मकामात को, इल्ला लिबुउलतिहिन्ना, सिवाय अपने शोहरों के सामने, औ आबाइहिन्ना, या अपने बापों के सामने। बाकी तफसीलात तो आगे आपको मसाइल में देखेंगे। औ आबाए बुउलतिहिन्ना, या अपने ससुरों के सामने, यानी शोहरों के जो जो बाप हैं उनके सामने, औ अबनाइहिन्ना, या अपने बेटों के सामने, औ अबनाए बुउलतिहिन्ना, या अपने शोहरों के बेटों के सामने, यानी अगर शोहर की कोई और शादी हुई हुई थी तो उससे अगर उसकी कोई औलाद है, बेटे हैं, जो जिसको सौतेला बेटा कहा जाता है हमारे यहाँ, औ इखवान हिन्ना, या अपने भाइयों के सामने, औ बनी इखवान हिन्ना, या अपने भतीजों के सामने, भाइयों के बेटों के सामने, औ बनी अखवात हिन्ना, या अपने भांजों के सामने यानी बहनों के बेटों के सामने, औ निसा हिन्ना, या अपनी औरतों के सामने, औ मा मलकत ऐमान हुन्ना, या उन लोगों के सामने कि जो के इनके इनके दस्तरस में है। दस्त कहते हैं हाथ को, तो उर्दू में भी दस्तरस का लफ्ज इस्तेमाल किया जाता है कि जिनके ऊपर इंसान की अथॉरिटी होती है, काबू होता है। अवित ताबईना गैर उलिल इरबती, या कारोबार करने वालों के जो मर्द के कुछ गर्ज नहीं, अच्छा गैरु गैर उलिल इरबती मिनर रिजाली, यानी वो मर्द जो के इनके ताबे हैं और वो कुछ गर्ज नहीं रखते, यानी औरतों की तरफ उनके कोई शहवत नहीं है। अवित तिफ्लिल लदीना, या ऐसे बच्चों के सामने, अल्लदीन लम यज़हरु अला अवरातिन निसाई, के जिन्होंने के भी औरतों के जो जो पर्दे के मसाइल वगैरह होते हैं, जो बेद वगैरह जिसको जैसे भी तर्जुमा किया गया है, तो उससे वो अभी वाकिफ ही नहीं है, इमेच्योर्ड है, जहनी तौर पर भी जो है उनकी उनका ख्याल ही इस तरफ नहीं जाता। ठीक है, तो इसकी भी बहुत सारी तफसील है कि किस जमाने के और बच्चों की बात हो रही है, और हर जमाने के बच्चे जो है उनके अंदर कितनी ज्यादा अवेयरनेस अब आती चली जा रही है, तो यहाँ पर अनअवेयर बच्चों की बात हो रही है। तो सिर्फ बच्चों का जिक्र नहीं किया बल्कि अनअवेयर बच्चों का जिक्र किया, तो शर्त लग गई ना कि जो बच्चा अनअवेयर ना हो तो फिर उसके साथ तो कुछ एहतियात करनी पड़ेगी। लम यज़हरु अला अवरातिन निसाई वला यज़रिबना बिअर्जुलिहिन्ना, और ना मारे जमीन पर अपने पाओं को, यानी अपने पाओं को जमीन पर इस तरह से ना मार मार करके चले कि आवाज पैदा हो, जैसे कि हाई हील से आवाज पैदा होती है। शैतान ने भी ना हाई हील्स ही बनाई है औरतों के लिए, मर्दों के लिए हाई हील्स ही बनाई, वरना फैशन तो बहुत सारे होते हैं, मर्दों के लिए भी हाई हील्स को फैशन बना सकते थे, जब वो बन जाता है तो फिर वो नॉर्मल बन जाता है, जब वो फैशन नहीं होता तो फिर अजीब लगता है। तो अभी हम सोचते हैं कि नहीं, मर्दों को हाई हील्स तो बड़ी अजीब लगेंगी, कैसे फनी लगेंगे, राइट? लेकिन अगर मर्दों ही में ये फैशन क्रिएट होता तो फिर मर्द फनी ना लगते, ठीक है ना? वो तो फैशन ही क्रिएट होने के बाद वो चीज नॉर्म बन जाती है ना। तो शैतान देखिए कितना बदबخت है कि उसने हाई हील्स जो है वो सिर्फ औरतों के लिए बनवाई, क्योंकि औरतों के अल्लाह ताला ने मना किया था कि अपने पैरों से आवाज ना निकाला करो, उसमें तो अल्लाह की खिलाफ वर्जी करनी है ना। मर्दों को मना ही नहीं किया तो मर्दों के साथ हाई हील्स का कभी फैशन ही नहीं आया। लियुअलमा मा युख्फीना मिन ज़ीनतिहिन्ना, کہ جان کے جانا جائے جو چھپاتی ہیں اپنے سنگھار اپنی زینت کو. وَتُوبُ إِلَى اللَّهِ جَمِيعًا, اور توبہ کرو اللہ کے آگے سب مل کر اے ایمان والوں. اَيُّهَا الْمُؤْمِنُونَ لَعَلَّكُمْ تُفْلِحُونَ, تاکہ تم بھلائی پا جاؤ. تو بھلائی پانے کے لیے اللہ تعالیٰ نے ساری تفصیلات بتائیں, اور پھر توبہ کا بھی دروازہ بند نہیں کیا بلکہ توبہ بھی یاد دلا دی کہ یہ ساری غلطیاں اگر تم سے ہو رہی ہیں کہ تم اس طرح کے کام کر رہے ہو یا کر رہی ہو, تو کوئی بات نہیں, معافی مانگ لو اللہ تعالیٰ سے اور چھوڑ دو ان باتوں کو, اللہ تعالیٰ تمہیں معاف کر دیں گے اور تم بھلائی پا جاؤ گے. اٹس ناٹ اے بگ ڈیل کہ اگر اب تک جو ہے وہ ایسی زندگی گزار رہی تھی, بس توبہ کر لو اور میری طرف پلٹ آؤ. تو اس مضمون میں بہت ساری تفصیل ہے, حضرت نے لکھی بھی ہے, ہم نے اس کو انشاءاللہ آپ کے سامنے پڑھ پڑھ کر کے ایکسپلین بھی کرنا ہے. لیکن یہ جو پردے کا موضوع ہے, اوور آل حجاب کا جو موضوع ہے نا, یہ موضوع اٹ سیلف جو ہے نا ایک بڑی یعنی فنڈامنٹل لیول کی ایکسپلینیشن بھی مانگتا ہے, فنڈامنٹل لیول کی. ٹھیک ہے, کیا مطلب کہ بہت ہی بنیادی بیسکس, کیونکہ یہاں پر جو تفصیلات ہیں یہ تو یعنی بیسکس کے اوپر بلڈ ہوتی ہیں نا, تو آپ کے اگر بیسکس ہی نہ بنی ہوئی ہوں کہ یہ ہے کیا چیز کیوں ہے, ٹھیک ہے, تو پھر تو اس کے اوپر عمارت کھڑی کر دینے کا فائدہ نہیں ہوتا, رائٹ. اسی طریقے سے یہ پردہ جو ہے وہ ایک ایسی چیز ہے کہ جس کے لیے نہ صرف یہ کہ پردے کی سمجھ ضروری ہے بلکہ اس کے لیے کچھ اور بھی پری ریکوسٹس, کچھ اور بھی ضروریات ہیں جن کا کہ ہونا ہمارے پاس اگر یعنی ضروری ہے. اگر وہ ہوں گی نا تب یہ پردہ سمجھ میں آئے گا, پردے کی ضرورت سمجھ میں آئے گی, اور اگر وہ نہیں ہوں گی ہمارے پاس تو پردے کی اہمیت ہی کبھی نہیں کھلے گی ہمارے اوپر, ٹھیک ہے نا. تو اس وجہ سے ہم اس کی تفصیلات جو ہیں وہ یہاں سے پڑھنے کی بجائے پہلے جو ہے وہ بالکل بنیادی لیول کے اوپر جا کر کے بات کرتے ہیں کہ پردے کے لیے پردہ ہے کیا چیز, اور اس کے بعد یہ کہ پردے کے لیے کچھ فنڈامنٹل پری ریکوئرمنٹس جو ہیں وہ کیا کیا ہیں, ٹھیک, تاکہ بات سمجھ میں آنی اور یعنی اس کو اپریشیٹ کرنا ہمارے لیے آسان ہو سکے اور ہم اس کا حق بھی ادا کر سکیں. ورنہ یہ تو سب کو ہی پتا ہے, آپ میں سے شاید کوئی ایسا ہو کہ جس کو کہ پتا نہ ہو کہ جی پردہ کیا چیز ہوتی ہے, ٹھیک ہے, تو پھر یعنی پتا تو سب کو ہی ہے بظاہر, تو ہم یہی سمجھتے ہیں نا کہ جی پتا تو سب ہے, بس عمل کے اندر مسئلہ ہے. تو بھائی عمل کے اندر مسئلہ کیوں ہے, جب پتا ہے تو عمل میں مسئلہ کیوں ہے, یہ سوال ہمیں اپنے آپ سے پوچھنا چاہیے. تو پتا ہے اور عمل میں پھر بھی مسئلہ ہے تو اس کا مطلب یہی ہوتا ہے کہ پتا صحیح نہیں ہے, ٹھیک ہے, جیسا پتا ہونا چاہیے تھا نا ویسے پتا نہیں ہے, اس کے ظاہر کا پتا ہے باطن کا پتا نہیں ہے, اس کے جو چیز آپ کے سامنے نظر موجود ہے اس کا پتا ہے لیکن اس کے جو کانسیکوئنسز ہیں اس کا پتا نہیں ہے, یعنی جو اس سے نتائج نکلتے ہیں اس کا پتا نہیں ہے, ٹھیک ہے نا. تو پتا ہونے میں کمی ہوتی ہے اصل میں, اس وجہ سے عمل مشکل ہوتی ہے, ٹھیک ہے. اسی وجہ سے اگر صحیح طریقے سے بات سمجھ میں آ جائے تو پھر عمل کرنا آسان ہو جاتا ہے, پھر شیطان کا مقابلہ کرنا اتنا مشکل نہیں رہتا, ٹھیک ہے. جب ہی نبی علیہ السلام نے فرمایا کہ جی فقیح واحل اشد علی الشیطان من الف عابد, کہ جو فقیح واحد ہوتا ہے, ایک فقیح, فقیح کس کو کہتے ہیں, بات کو سمجھنے والوں کو فقیح کہتے ہیں, صرف عالم نہیں بلکہ یعنی عالم کے پاس تو معلومات ہوتی ہیں نا بہت ساری, اس نے تحقیق کری ہوتی ہے, تفصیل کری ہوتی ہے, ٹھیک ہے, پڑھی ہوتی ہے, کتابوں کا علم ہوتا ہے اس کے پاس, اس کو زبان کا علم ہوتا ہے اس کے پاس, اور بہت کچھ ہوتا ہے, رائٹ. لیکن اس کو عالم کہا جاتا ہے, اور قرآن اور حدیث میں بھی اس کو عالم ہی کہا جاتا ہے, ٹھیک ہے, اگرچہ کہ عالم کی لفظ کا استعمال کبھی فقیہ کے لیے بھی کیا جاتا ہے, ٹھیک ہے. لیکن یہاں نبی علیہ السلام نے حدیث مبارکہ میں خاص کر فقیہ کا لفظ استعمال کیا, کیونکہ فقیہ کا مطلب ہوتا ہے بات کی سمجھ رکھنے والا, ٹھیک ہے. تو فرمایا ہے کہ بات کی سمجھ رکھنے والا ایک شخص شیطان کے اوپر بات کی سمجھ نہ رکھنے والے لیکن نمٹ عبادت کرنے والے, کیونکہ عبادت کرنا بھی تو ایک بہت بڑا نیکی کام ہے نا, تو بات کی سمجھ کے بغیر عبادت کرنے والے ہزار لوگوں سے زیادہ بھاری ہوتا ہے, ٹھیک ہے نا. کیونکہ جب بات کی سمجھ آ جاتی ہے نا تو شیطان کا مقابلہ کرنا یا شیطان کے راستوں کو بند کرنا, مقابلہ تو ہم کیا کریں گے, ہم تو اللہ تعالیٰ سے مدد مانگتے ہیں, اعوذ باللہ من الشیطان الرجیم, رائٹ. لیکن شیطان کے راستوں کو بند کرنا کہ وہ ہم پہ حملہ آور نہ ہو سکے, یہ آسان ہو جاتا ہے, ٹھیک ہے. اس وجہ سے بات کی سمجھ بہت ضروری ہے. تو اس کے تحت جو ہے وہ ہم سب سے پہلے تو یہ یعنی جو علماء نے بتایا ہم بس اسی کو آگے آپ کو ٹرانسفر کر رہے ہیں, ہم کوئی اپنی طرف سے ایجاد نہیں کر رہے ہیں, اللہ نہ کرے ہم کبھی اپنی طرف سے ایجاد کرنے والے بن جائیں, ٹھیک ہے, وہ تو بہت ہی بری بات ہو جائے گی. تو جو علماء نے سمجھایا سکھایا ہم اس کو آپ تک ٹرانسمٹ کر رہے ہیں, پہنچا رہے ہیں اللہ کی توفیق سے. تو علماء نے بہت کلیئرلی ڈیفائن کیا کہ یہ دو الگ الگ چیزیں ہوتی ہیں, ایک چیز کہلاتی ہے ستر اور دوسری کہلاتی ہے حجاب, ٹھیک ہے, ایک چیز ہوتی ہے ستر اور ایک دوسری چیز ہوتی ہے حجاب. تو ستر اور حجاب میں فرق ہوتا ہے, لوگ عموماً اس فرق کو نہیں سمجھتے ہیں, اس وجہ سے بڑی کنفیوژن ہو جاتی ہیں اور یعنی اس کی امپلیمنٹیشن میں بھی غلطیاں ہو جاتی ہیں. تو ستر کیا چیز ہے؟ ستر وہ جگہ ہوتی ہے انسان کے بدن کے اندر جس کو کہ چھپانا فرض ہوتا ہے, ٹھیک ہے. اب یہ ستر جو ہے صرف عورتوں میں نہیں ہوتا, یہ ستر مردوں میں بھی ہوتا ہے, لیکن مردوں کا ستر اللہ نے الگ ڈیفائن کیا ہے اور عورتوں کا ستر الگ ڈیفائن کیا ہے, ٹھیک ہے. لیکن ستر عورت, اس اچھا عورت کا لفظ جو ہے وہ ہم تو فیمیل جنس کے لیے استعمال کرتے ہیں, لیکن یہ اصل میں تو لفظ عربی کا لفظ ہے نا, اور عربی میں عورت جو ہے وہ یعنی خواتین کو نہیں کہا جاتا, کہ خواتین کے لیے عربی کے اندر مرآت کا لفظ ہے, نساء کا لفظ ہے, ٹھیک ہے, مرآتن کا یعنی نساء کا لفظ ہے, ٹھیک ہے. اور تو عورت کا لفظ عربی میں اس جگہ کے لیے, اس چیز کے لیے استعمال کیا جاتا ہے کہ جو کہ چھپی ہوئی ہو, ٹھیک ہے. تو اسی کو پھر اردو زبان جن لوگوں نے یعنی جو اردو زبان کسی ایک بندے نے یا کسی ایک آرگنائزیشن نے تو نہیں بنائی نا اردو زبان, تو اردو زبان میں جو سلیکشن آٹومیٹیکلی ہوئی نا اللہ کی طرف سے, عربی سے کوئی لفظ لیے اور اردو سے کوئی لفظ لیے اور فارسی سے کوئی لفظ لیے اور ہندی اور سنسکرت سے کوئی لفظ لیے, ٹھیک ہے, تو اس طرح سے اردو زبان بن گئی. تو اردو کے اندر جو خواتین کے لیے لفظ لوگوں نے استعمال کرنا شروع کر دیا وہ لفظ ہی عورت تھا, یعنی چھپی ہوئی چیز, ٹھیک ہے. تو اس سے کیا بات بس کلیئر ہوتی ہے کہ ہمارے جو بزرگ تھے بڑے جو پچھلی جنریشنز تھیں, تو ان کے نزدیک یہ جو فیمیل جنس ہوتی ہے یہ ہوتی ہی چھپی ہوئی چیز ہے, یعنی محجوب ہوتی ہے, یہ چھپی ہوئی چیز ہوتی ہے, حجاب میں ہوتی ہے, ٹھیک ہے. تو اس وجہ سے ستر عورت کا ٹرم استعمال کیا جاتا ہے کہ چھپی ہوئی, یعنی جن چیزوں کو اللہ تعالیٰ نے چھپانے کا حکم دیا ہے ان کا چھپانا, اس کو ستر عورت کہا جاتا ہے. تو ستر عورت مرد اور عورت دونوں پر فرض ہے, ان ادر ورڈز شرعی حکم کیا ہے کہ ستر عورت میلز اینڈ فیمیلز دونوں کے لیے فرض ہے, حجاب ایک الگ چیز ہوتی ہے, ٹھیک ہے, حجاب اس کے اوپر ایک چیز ہوتی ہے, اس کی تفصیل ہم نے بعد میں پڑھنی ہے, لیکن حجاب کا بھی شرعی حکم سن لیں کہ حجاب صرف عورت کے اوپر فرض ہے, فیمیل جنس کے اوپر فرض, ٹھیک ہے, حجاب مرد کے اوپر فرض نہیں ہے. مرد کے اوپر کیا فرض ہے؟ ستر عورت مرد کے اوپر فرض ہے, یعنی جو ستر عورت مرد کا ہوتا ہے ناف سے لے کر گھٹنوں تک, ٹھیک ہے, تو اس کا چھپانا مرد کے اوپر بھی فرض ہے. تو یہ ہاکی پلیئرز اور جو ریسلنگ پلیئرز جو ہوتے ہیں نا, تو نہ تو وہ کوئی مسلمان جو ہے وہ ایسے کپڑے پہن کر کے ہاکی کھیل سکتا ہے, کھیل تو سکتا ہے لیکن گناہ بھی کما رہا ہوگا ساتھ ساتھ, ٹھیک ہے, اس کے اوپر اس کو عذاب بھی ہوگا, اور نہ جو ہے وہ ریسلنگ کر سکتا ہے, اور نہ جو ہے وہ ہم ٹی وی کے اوپر یا ویسے جو ہے وہ ہاکی کے میدان میں جا کر کے نا ان کو دیکھ سکتے ہیں, ٹھیک ہے, جو کہ اس قسم کے یعنی ستر عورت کو جنہوں نے نہیں چھپایا ہے اور وہ اٹھ کر کے ہاکی کھیل رہے ہیں یا ریسلنگ کر رہے ہیں یا کوئی اور گیم کر رہے ہیں, ٹھیک ہے, تو ہم ان کو دیکھ بھی نہیں سکتے, اس لیے کہ چھپانا بھی فرض ہے اور اس کو نہ دیکھنا بھی فرض ہے ستر عورت کو, ٹھیک ہے نا. کسی کو کوئی سوال اس بارے میں تو پوچھ لیے گا. ایک تو یہ ہو گیا کہ ستر عورت مرد اور عورت دونوں پر فرض ہے, حجاب صرف عورت پر فرض ہے. اور دوسرا اصول فور دا ٹائم بینگ ابھی جو سن لیں وہ یہ کہ ستر خلوت اور جلوت دونوں میں فرض ہے, ستر عورت خلوت اور جلوت دونوں میں فرض ہے. کیا مطلب؟ کہ جب آپ خلوت کہتے ہیں جب آپ تنہائی میں ہو, ٹھیک ہے, تو تنہائی کے اندر بھی اس کو چھپانا ضروری ہے, کیونکہ اس کے بغیر جو ہے وہ آپ تنہائی میں اگر نماز پڑھ رہے ہو تو آپ کی نماز ہی نہیں ہوگی, اور بغیر شرعی ضرورت کے سترے عورت کو کھول کر کے گھر کے اندر رہنا, ठीक है, तो ये चीज जो है वो जायज नहीं है। तो सतर औरत जो है वो खलवत और जलवत दोनों में फर्ज है, ठीक है, चाहे मर्द का हो चाहे औरत का हो। और हिजाब सिर्फ जलवत में फर्ज है। जलवत का मतलब जब गैर महरम उन मर्दों के सामने आना होता है जो कि महरम की डेफिनेशन में नहीं आते हैं, ठीक है, या शौहर के अलावा जो मर्द, शौहर और महरम मर्दों के अलावा जो मर्द होते हैं, तो उनके सामने हिजाब फर्ज होता है, ठीक है। और हिजाब जो है वो मर्दों पर अप्लाई ही नहीं होता है, वो सिर्फ औरत पर अप्लाई होता है। और जिसने औरत को बनाया, जिसने मर्द को बनाया, तो उसने ऐसे ही मामला रखा, उसी उसने इसी को जो है वो कामयाबी का तरीका बताया। तो अब जो है वो जो औरत समझती है कि जी हाँ, ये अल्लाह रब्बुल इज्जत ने मुझे बनाया है और अल्लाह ही ने जो है वो मुझे जन्नत और जहन्नम में दाखिल करना है, तो अल्लाह ही मुझे बता सकते हैं कि जी क्या चीज़ जो है वो मेरी कामयाबी के लिए और क्या चीज़ मेरी नाकामी के लिए। तो मैं बजाय इसके कि अपनी अकल इस्तेमाल करूँ, चाहिए कि मैं अल्लाह के हुक्म के ऊपर अमल करने की कोशिश करूँ, तो वो औरत जो होती है फिर हिजाब का भी ख्याल रखेगी और सतर औरत का तो ख्याल रखेगी ही। सर के हेयर सतर में आते हैं। अच्छा, किसी ने सवाल भी कर लिया है, तो जी ये इंशाल्लाह आगे डिस्कस होंगी ये सारी तफसीलात। लेकिन सर के जो बाल होते हैं वो सतर औरत के अंदर शामिल होते हैं, ठीक है, औरत के लिए, मर्द के लिए नहीं, औरत के जो बाल होते हैं ना सर के, सतर औरत शामिल होते हैं। सतर औरत की डेफिनेशन अभी मैंने करी नहीं है, ठीक है, तो वो आपको कैसे बताएं। बट वी कैन वेयर हैव स्लीव्स एट होम, जी ये सारी तफसीलात इंशाल्लाह बाद में तफसील के साथ आएंगी, ठीक है। अभी जो है ना, इससे पहले जो मैंने शुरू में कहा था कि बिल्कुल बेसिक्स में जा करके, फंडामेंटल लेवल के ऊपर जा करके कुछ बातें आपके सामने रखी रखनी है, इसलिए कि उनके समझे बगैर आज के दौर के अंदर सिर्फ अहकामात का बता देना, सिर्फ कानून का बता देना काफी नहीं होता, ठीक है ना। वो क्यों काफी नहीं होता, इसलिए कि अहकाम का फायदा उस वक्त होता है कि जब अहकाम को मानने का इरादा हो, ठीक है ना, अहकाम को सुनने का, उस पर अमल करने का इरादा हो, नियत हो, तब आपके सामने हुक्म आएगा और आपका काम यह है कि उस हुक्म पे अमल करें, ठीक है ना। तो वो तो जब इरादा होगा तब हुक्म पर अमल करेंगे, लेकिन अगर आपको सारे अहकाम पता लग जाएं लेकिन आपका इरादा ही ना उसको मानने का, तो फिर अहकाम को पता करने का क्या फायदा, ठीक है ना। उसी तरीके से दूसरी तरफ के भाई, आपका पक्का इरादा है अहकाम पर अमल करने का लेकिन आपको अहकाम मालूम नहीं है, ठीक है ना, तो फिर आपको क्या करना चाहिए, अहकाम को मालूम करने की कोशिश करनी चाहिए, ठीक है। तो ये दो अलग अलग चीजें हैं। एक चीज है कि पहले अहकाम को मानने का इरादा करना अपने दिल के अंदर, ठीक है, और ये इरादा करना किस चीज को कहते हैं, इसी को ईमान कहते हैं, ठीक है, इसी को ईमान कहते हैं कि जी कि मैं जो हूँ, यानी इकरारुम बिल लिसानी व तस्दीकुम बिल कल्ब के बाद जो ईमान का नेक्स्ट दर्जा होता है ना, वो अतात होता है, क्योंकि इससे जो है वो इंसान का ईमान बनता है, इंसान का ईमान मजबूत होता है, ठीक है। तो ये दो अलग अलग चीजों में, एक है कि अतात का इरादा करना जिसको कि ईमान की मजबूती कहते हैं, और दूसरी चीज ये होती है कि फिर अब मालूम करना कि अहकाम है क्या ताकि मैं उनकी अतात कर सकूं, ठीक है। तो इस दौर जमाने में हम जिस यानी कैफियत से गुजर रहे हैं, तो ये वो कैफियत है कि जिसके अंदर के अगर हम अपने गरेबान में झांक करके देखें तो ऐसा लगता है कि असल में हमारा मानने का इरादा नहीं है, ठीक है। तो जब मानने का इरादा नहीं है ना, तो फिर अहकाम आपको बताते चले जाएं तो उसको कोई फायदा नहीं होगा, इसलिए कि इरादा ही नहीं क्या मानने का, ठीक है। बहुत ज्यादा केसेस के अंदर ऐसा होता है, लेकिन हमेशा हर केस के अंदर ऐसा नहीं होता, बहुत सारे ऐसे मामला होते हैं कि जिनके अंदर हमारा इरादा होता भी है मानने का, ठीक है, यानी 100% अलहमदुल्ला मुसलमानों का ऐसा मामला नहीं है कि कुछ भी मानने का इरादा नहीं है, बल्कि उसके अंदर डिपेंड करता है कि एक इंसान की क्या बैकग्राउंड है, क्या उसको पता है, कितना उसकी ईमानी तरबियत हुई है, कितनी उसकी जो है वो यानी मानने की मिजाज है वगैरह, तो उसके मुताबिक डिपेंड करता है कि जी 50% किसी का मानने का इरादा है, किसी का जो है वो 70% मानने का इरादा है, किसी का 10% मानने का इरादा है वगैरह वगैरह, ठीक है। तो इस वजह से पहले मानने के इरादे के ऊपर थोड़ा सा काम करने की कोशिश करते हैं। तो ये जो अहकाम हिजाब है ना, तो ये फिर हम अभी किसी और जगह से मारफुल कुरान की रेफर करते हैं, सूरह अहजाब के अंदर भी अहकाम हिजाब के ऊपर अल्लाह ताला ने आयात नाजिल करी हैं, तो वहां से फिर हम پہلے اس کو شروع کرتے ہیں پڑھنا اور سمجھنا. ٹھیک ہے, تو یہ احکام حجاب ہیں کیا, جس کو کہ پردہ کہتے ہیں, جس کو حجاب کہتے ہیں, یہ ہیں کیا؟ تو یہ اصل میں اس کی حقیقت کیا ہے؟ اس کی حقیقت جو ہے وہ انسداد فواہش ہے. ٹھیک ہے, انسداد فواہش. انسداد کا مطلب کیا ہوتا ہے؟ بند کرنا. ٹھیک ہے, سد کہتے ہیں بند کرنے کو, سد باب جیسے کہتے ہیں اردو کے اندر, تو سد باب کا مطلب ہوتا ہے دروازہ بند کر دینا. ٹھیک ہے, تو انسداد جو ہے وہ دروازہ بند کرنے کو کہتے ہیں. اور فواہش یہ فحش کی جمع ہے, اور فحش کیا چیز ہوتی ہیں؟ جو کہ بے حیائی والے جرم ہوتے ہیں, اور بے حیائی والے کام ہوتے ہیں, گناہ کام جرم. ٹھیک ہے, ان کو فحش کام کہتے ہیں, اور اس کی جمع جو ہے وہ فواہش ہوتی ہے. ٹھیک ہے, تو حجاب کے احکام کیا ہیں, ان کی حقیقت کیا ہے دین اسلام کے اندر؟ ان کی حقیقت جو ہے وہ انسداد فواہش ہے. ٹھیک ہے, یعنی اللہ تعالیٰ نے یہ احکام حجاب کیوں نازل کیے ہیں؟ انسداد فواہش کے لیے. اب ہمارے سامنے نا اس کی علت کھل کر کے سامنے آ گئی. ٹھیک ہے, اس کی وجہ کھل کر کے سامنے آ گئی کہ کیوں ہے. ٹھیک ہے, تو اب ہم ذرا کچھ فواہش کے بارے میں بات کرتے ہیں, اور اس طرح کی بات کرتے ہیں کہ جی جہاں پر یہ حجاب کے احکام نہیں ہوتے انفورس, تو وہاں پر کیا ہوتا ہے, تو اس کو دیکھتے ہیں پہلے. ذرا مفتی محمد شفیع رحمۃ اللہ نے جو لکھا ہے, تو ابھی آپ کے پاس اگر ہے والیوم نمبر 7 تو کھول لیں, پیج نمبر 204 کے اوپر, لیکن اگر نہیں ہے تو کوئی ایسی انشاءاللہ ضرورت نہیں پڑے گی, بس ذرا غور سے سننے کی کوشش کریں. فرماتے ہیں کہ فواحش, بدکاری, زنا اور اس کے مقدمات, یعنی جو چیزیں ان تک پہنچاتی ہیں, مقدمات دنیا کی ان مہلک بیماریوں میں سے ہیں کہ جن کے مہلک اثرات صرف اشخاص و افراد کو نہیں بلکہ قبائل اور خاندانوں کو, اور بعض اوقات بڑے بڑے ملکوں کو تباہ کر دیتے ہیں, بڑے بڑے ملکوں کو. ٹھیک ہے, اس وقت کون سا ملک سب سے بڑا اور سب سے زیادہ طاقتور کہلاتا ہے؟ یونائٹڈ اسٹیٹس آف امریکہ. ٹھیک ہے, اور یونائٹڈ اسٹیٹس آف امریکہ کے اندر کیا ہو رہا ہے اوپر اوپر سے اجمالی طور پر تو آپ کو اندازہ ہو گئی. ٹھیک ہے, آپ سن بھی چکی ہوں گی کئی جگہوں پر اور پڑھ بھی چکی ہوں گی, لیکن کچھ چیزیں ہیں نا, ہم ان کے پریزیڈینشیل رپورٹ جو پریزیڈنٹ براک اوباما کے زمانے میں وائٹ ہاؤس کی کمیٹی نے لکھی تھی, جنوری 2014 کے اندر وہ پرنٹ کی گئی تھی. ٹھیک ہے, اور اس کے بارے میں اصل میں آپ کو ایک کلپ بھی بھیجا ہوا ہے واٹس ایپ گروپ کے اوپر, کہ اس سے بھی انہوں نے چند ایک دو باتیں یعنی ریفر کیا تھا اس رپورٹ کو. تو اس رپورٹ کا نام تھا ریپ اینڈ سیکشوئل اسالٹ رپورٹ. ٹھیک ہے, اس رپورٹ کا نام تھا ریپ, یعنی جو زنا بالجبر کہلاتا ہے, کسی کے اوپر فورس کر کے جو ہے وہ اس کے ساتھ زنا کرنا اس کی اپنی خواہش کے بغیر. ٹھیک ہے, اور سیکچوئل اسالٹ بھی اسی کو کہتے ہیں کہ سیکچولی کسی کے اوپر یعنی فزیکلی جو ہے وہ اس کو اس طرح سے سبجو کرنا. ٹھیک ہے, تو اس رپورٹ کی چند باتیں صرف آپ کے سامنے رکھتا ہوں. شروع میں جو انہوں نے کچھ اسٹیٹسٹکس رکھی, یہ 2014 کی بات ہے اور آج 2018 ہو چکا ہے, اور یہ چیزیں یقیناً کم نہیں ہو رہی, وہاں پر بڑھ رہی ہیں. تو اس رپورٹ کے اندر کہتے ہیں نیئرلی 1 in 5 ویمن, ہر 5 عورتوں میں سے ایک عورت. ٹھیک ہے, یعنی اگر 5 عورتیں بیٹھی ہوئی ہیں نا, تو ان میں سے ایک جو ہے نا, اس اسٹیٹسٹک سے مطابق 1 in 5 ویمن اور 22 million ویمن, 22 million, ٹھیک ہے, 2,20,00,000 عورتیں, 22 million ویمن ہیو بین ریپڈ ان دیئر لائف ٹائم, اپنی زندگی میں وہ ریپ ہو چکی ہیں, ہر 5 میں سے ایک عورت. ذرا تھوڑی دیر کے لیے آنکھوں کو بند کر کے سوچیں نا, ہر 5 میں سے ایک عورت. ٹھیک ہے, تو کیا مطلب ہے اس کا؟ اچھا, یہ صرف عورتوں کے ساتھ نہیں ہے, مردوں کے ساتھ 1 in 71 men. ٹھیک ہے, ابھی عورتیں اکثر کہتی ہیں کہ جی یہ ساری کی ساری پابندیاں ہمارے اوپر کیوں ہیں. ٹھیک ہے نا جی, یہ مردوں کے اوپر پابندیاں کیوں نہیں ہیں؟ بچیاں کہتی ہیں جی لڑکوں کے اوپر پابندیاں کیوں نہیں ہیں, ہمارے اوپر پابندیاں کیوں ہیں؟ ٹھیک ہے, تو اس کا صاف جواب یہی ہے کہ اللہ نے آپ کو الگ بنایا ہے, مردوں کو الگ بنایا ہے, اللہ نے آپ سے الگ ایکسپیکٹیشنز رکھی ہیں, مردوں سے الگ ایکسپیکٹیشنز رکھی ہیں, مردوں کے اوپر ذمہ داریاں لگائی ہیں, آپ کے اوپر وہ ذمہ داریاں نہیں لگائی ہیں, اسی طرح سے آپ پہ ذمہ داریاں لگائی ہیں, مردوں کے اوپر نہیں لگائی ہیں. ٹھیک ہے, تو حجاب کی ذمہ داری آپ پر لگائی ہے, مردوں کے اوپر نہیں لگائی ہے. ٹھیک ہے, اب یہ فرق جو ہے وہ مولوی صاحب کی زبان سے سن کر کے تو بچوں کو سمجھ میں نہیں آتا. ٹھیک ہے, تو چلیں ہم امریکہ کی مثال دے دیتے ہیں کہ امریکہ کے اندر تو یہ سارا فرق وغیرہ نہیں ہے نا, وہ تو ان پابندیوں سے آزاد ہو چکے ہیں. ٹھیک ہے, اور بہت انہوں نے مطلب عورتوں کی آزادی कि सारी की सारी लिमिट्स ही वो क्रॉस हो गए, ठीक है, क्रॉस कर दी उन्होंने, तो वहां तो इस किस्म कोई पाबंदियां नहीं है, तो वहां तो मर्दों और औरतों को बराबर हो जाना चाहिए, बिल्कुल एक जैसे बिहेव करना चाहिए उन दोनों को ना, राइट। लेकिन कैसे बिहेव करें भाई, उनके रब ने, उनके परवरदिगार ने उनको जब एक जैसा बनाया ही नहीं है, तो इंसानी मुआशरे के अंदर उनको आजादियां देकर के वो उनको एक तो नहीं बनाया जा सकता। तो फिर फर्क क्या है, देखने क्या फर्क है। ये प्रेसिडेंशियल रिपोर्ट कहती है 1 in 5 वुमेन हैव बीन रेप, और मर्दों के बारे में कहती है 1 in 71 मेन हैव बीन रेप, 71 मर्दों में से एक मर्द जो है वो रेप हुआ है। फर्क नजर नहीं आ रहा क्या, ठीक है, क्यों ऐसा फर्क है, यानी मर्दों को भी वहां पर इतनी बेहयाई बड़ी हुई है कि दूसरे मर्द जो है वो मर्दों को भी रेप करते हैं, ठीक है, उनके ऊपर भी इस तरीके से सेक्सुअल असॉल्ट करते हैं, लेकिन कितनी कमी है इसके अंदर कि औरतों के अंदर 1 in 5 है और मर्दों के अंदर 1 in 71 है, ठीक है, और तादाद कितनी बनती है उनकी, 1.6 मिलियन मैन बनती है, और वहां पर 22 मिलियन औरत है, यहाँ पर 1.6 मिलियन मैन। जरा सा होल्ड किएगा, अच्छा जी सुना। तो जी माशाल्लाह, अच्छा तो ठीक है, आगे चलें जी। 22 मिलियन जो, अच्छा 1.6 मिलियन मेन है, ठीक है, इसके बाद जो है वो रिपोर्ट कहती है कि मोस्ट वेमेन नो देयर असेलेंस, ठीक है, ये जो 22 मिलियन वुमेन है ना, इनके ऊपर जिन्होंने ये हरकतें करी है ना, ये सारे अजनबी मत नहीं थे, ठीक है, अननोन मर्द नहीं थे, बल्कि मोस्ट, मोस्ट का मतलब होता है मेजोरिटी, ये जानने वाले मर्द थे। जानने वाले कौन होते हैं, जिनके साथ आप घर में रहते हैं, ठीक है, ये भी बेजान नहीं होते, ये घर वाले भी जानने वाले होते हैं, रिश्तेदार, ठीक है, दोस्त अहबाब, फैमिली फ्रेंड्स, साथ जॉब के ऊपर काम करने वाले, साथ यूनिवर्सिटी एंड कॉलेज के अंदर पढ़ने वाले, ठीक है, जिनके साथ एक लेवल ऑफ कंफर्ट हो जाता है, लेवल ऑफ कंफर्ट, इनको कहते हैं नो देयर, यानी नोइंग समवन, ठीक है, जब जिनके साथ कोई लेवल ऑफ कंफर्ट नहीं होता है ना, वो अननोन लोग कहलाते हैं, ठीक है, वो अननोन लोग कहलाते हैं, अजनबी कहलाते हैं, जिनके साथ लेवल ऑफ कंफर्ट होता है वही नोन कहलाते हैं, ठीक है। फिर उसके बाद एक और कहते हैं 98% न्यूली परपेट्रेटर्स, नियरली 98%, ठीक है, 98% जो मुजरिम रेप के जो करने वाले हैं ये मेल्स हैं, ठीक है, तो 2% फीमेल्स भी हैं, ठीक है, यानी जैसे पहले बात हो चुकी है कि वहां आजादी से ये भी चीज हुई है कि औरतें जिनके अंदर अल्लाह ने हया रखी थी और जो कि फिजिकली कमजोर होती हैं, कुछ ऐसी भी हो जाती हैं कि जो कि फिजिकली एम्पावर कर देती हैं मर्दों को, और कुछ जो है वो ऐसी बेहया हो जाती हैं कि, यानी कुछ क्या, बल्कि अनफॉर्चुनेटली उस मुआशरे में तो बड़ी तादाद में ऐसा है कि वो फिर परपेट्रेटर्स में भी शामिल हो जाती हैं, ठीक है, तो 98% जो है वो मेल्स हैं। तो फिर इसका क्या नतीजा हमारे सामने निकलता है कि जी एहतियात किसको करनी है और किसके खिलाफ करनी है एहतियात, औरतों ने एहतियात करनी है, क्योंकि ये जो दरिंदे हैं ये सारे के सारे मर्द होते हैं, 98% तो कम अज कम मर्द होते हैं, ठीक है, तो मर्दों ने एहतियात नहीं करनी, मर्दों का मामला जो है ना 1 in 71 मैन आता है, तो एहतियात किसने करनी है, जो 1 in 5 है, ठीक है ना, 1 in 5 शिकार जो है ना, तो वो उसने एहतियात करनी है ना, जिसका शिकार किया जाता है उसने एहतियात करनी होती है, जो शिकार करता है वो तो एहतियात नहीं करता ना, तो एहतियात औरत ने करनी है, पर्दा औरतों ने करना है, और शरीयत ने भी 1400 साल पहले पर्दा औरतों ही के ऊपर फर्ज किया है, मर्दों पर फर्ज नहीं किया। इसके बाद कहते हैं कि हाफ जो है ना फीमेल सर्वाइवर्स, ठीक है, यानी जो ये जो जिन जो कि सरवाइव करती हैं, बहुत सारों के तो यानी डेथ भी हो जाती है इसके दौरान, राइट, इसके दौरान डेथ भी हो जाती है, लेकिन जो सरवाइव करती हैं तो हाफ फीमेल सर्वाइवर्स जो थी ना, जिनको कि रेप किया गया, उनमें से बल्कि जो जिनको रेप किया गया उनमें से जो हाफ थी वो 18 साल से कम उम्र की थी, 18 साल से कम उम्र, और बाकी आधी जो थी वो 18 साल से ज्यादा, और 18 साल से ज्यादा का मतलब 19 भी हो सकती है, 29 भी हो सकती है, 29 भी हो सकती है, 49 भी हो सकती है, 59 भी हो सकती है, ठीक है, वो बहुत लंबा एक स्पेक्ट्रम है, और यहाँ पर एक बहुत छोटा स्पेक्ट्रम है, ठीक है, कि 3 साल 4 साल से लेकर के 18 साल, ठीक है, इसके अंदर जो है ना वो आधी रेप विक्टिम्स उसके अंदर शामिल है, तो बच्चियां जो हैं वो इसकी ज्यादा वल्नरेबल होती हैं इससे। और मर्दों के अंदर क्या मामला है, मर्दों के अंदर है कि जो 1/4 टोटल विक्टम्स में से 1/4 जो मर्द थे वो 10 साल से कम उम्र के थे, ठीक है, 10 साल, ये जो होते हैं बच्चे, ठीक है, मर्द बच्चे, तो इनको हमारे शरीयत के अंदर अमर्द कहा गया, अमर्द, अमर्द वो लड़के होते हैं या बच्चे होते हैं कि जिनके जो के बालग नहीं होते, या यानी जिनके की दाढ़ी नहीं होती है, चेहरे के बाल नहीं होते, तो चेहरे के बाल ना होने की वजह से ना ये मर्द भी जो है ना ये औरतों की तरह लगते हैं, ठीक है, चेहरे के बाल ना होने की, चेहरे के बाल इज अ डिस्टिंक्शन, देखें किसी लड़की के चेहरे के बाल ऊपर अगर बाल आ जाएं तो कैसे उसके लिए मुसीबत बन जाते हैं, वन वे और द अदर वो उन बालों को हटाने की कोशिश करती है, छुपाने की कोशिश करती है, ठीक है ना, क्या क्या तरीके हैं उसके छुपाने के लिए, क्यों भाई, राइट भाई, अल्लाह ने आपको बाल दिए हैं तो आप उसके ऊपर फख्र क्यों नहीं करती, नहीं, इसलिए कि आप मर्दों की तरह लगना शुरू हो जाती हैं, तो इस वजह से उन बालों को जो है वो डाई किया जाता है, पता नहीं क्या क्या करते हैं, आपको पता है सब कुछ, राइट, तो फर्क है ना ये मर्दों और औरतों के दरमियान, तो अल्लाह ने मर्दों के अंदर ये फर्क रखा है, तो जो मर्द ये फर्क नहीं रखता तो फिर वो उसकी शक्ल जो होती है वो औरत के मुशाबे हो जाती है, अंदर के फिर उसके जब और बड़ा होता है फिर उसकी बुरी तरीके से झाइयां और चीजें आनी शुरू होती हैं, तो फिर जो है वो दूसरी चीजें भी आ जाती हैं उसको औरतों से करने के लिए, लेकिन औरत के चेहरे के ऊपर किस तरह की झाइयां हो सकती हैं, लेकिन बाल जो है ना दैट्स अ क्लियरली डिस्टिंग्विशेबल थिंग बिटवीन मैन एंड औरत, बिटवीन मैन एंड वुमेन, राइट, तो 10 से कम उम्र के बच्चे जो हैं वो इन रेप विक्टिम्स में 1/4 की तादाद रखते हैं बच्चों में, लड़कों में, और औरतों में 18 साल से कम की जो होती हैं वो इस 22 मिलियन का आधा है, यानी 11 मिलियन तो 18 साल से कम उम्र के बच्चे हैं अमरीका के आदाद शुमार। उसके बाद आखिरी जो मैंने नोट किया है उसके अलावा और भी लिखे हुए उस रिपोर्ट के अंदर, वो ये कि जो 1/3 से ज्यादा औरतें जो कि 18 साल से कम उम्र में रेप हुई थी, जो 18 साल से कम उम्र में रेप हुई थी तो वो जब बड़ी हुई थी तो फिर दोबारा से रेप हुई थी, राइट, जब बड़ी हुई थी ना तो दोबारा से उनको रेप किया गया था, तो 1/3 जो है वो डबल कम से कम दो दफा जो है घर अपनी जिंदगी के अंदर रेप होती है, ठीक है। अब इसके ऊपर माशाल्लाह हमारे जो अच्छे जर्फ रखने वाली खवातीन होती हैं, ठीक है, जो जो कि सो कॉल्ड शरीयत की हदूद से बाहर जो जो मजाक करना अपने लिए जायज समझती हैं ना, अल्लाह ताला की बनाई हुई कुछ हदूद हैं, कुछ बेहयाई की लिमिट्स होती हैं, कुछ शर्म हया की लिमिट्स होती हैं, लेकिन वो समझती हैं नहीं कि बेहयाई के जोक्स भी जो है ना वो भी चलते हैं, ठीक है, सब चलता है, ठीक है, तो बेहयाई के जोक्स करने से भी जो है वो हम पीछे नहीं हटते हैं, ठीक है ना, तो वो तो अल्लाह ताला के पास जब जाएंगे तो सब पता लग जाएगा कि क्या चीज़ अच्छी थी और क्या चीज़ हमारे लिए नुकसानदेह थी, या इस दुनिया में भी पता लगना शुरू हो जाता है, क्योंकि अल्लाह ताला की तरफ से अजाब का कौड़ा तो दुनिया में भी आ जाता है ना, फिर पता लगता है जब दूसरे लोग जो है वो हमें दलील करते हैं, तो फिर ऐसे जो औरतें होती हैं, लड़कियां होती हैं, ठीक है, और या इस तरह के जो लड़के भी होते हैं तो वो कहते हैं कि हाँ भाई ये क्योंकि उनके उनके मुआशरे के अंदर माशाल्लाह बड़ी आज़ादी है जी, बड़ी तरक्की है, बहुत डेवलप्ड किस्म के वो लोग हैं, बड़े सोफिस्टिकेटेड और कल्चर्ड और सिविलाइज किस्म के लोग हैं, ठीक है, तो उन्होंने जो ऐसे जो अपने आप को बनाया हुआ है ना, तो दे एक्चुअली एंजॉय इट, दिस इज लाइफ, दिस इज द फन ऑफ लाइफ, कि जो चाहो करो, दिस इज योर बॉडी, यू कैन डू व्हाटएवर यू लाइक विद इट, राइट, दिस इज माय बॉडी, दिस इज माय लाइफ, आई कैन डू व्हाटएवर आई वांट, हु आर यू टू टेल मी, what to do and what not to do. ठीक है ना, तो दे आर एक्चुअली एंजॉइंग ऑल ऑफ दिस. ठीक है ना, ये तो मौलवियों ने खामखा की जो है ना वो पाबंदियां लगाई हुई है. तो भाई जो नहीं चाहता इन पाबंदियों के मुताबिक जिंदगी गुजारना, तो उसको उसके हल उसकी छोड़ो, वो तो एंजॉय कर रहा है. ठीक है, रेप वो तो यानी औरत जो है जो अपने आप को इस तरह से एक्सपोज कर रही है मर्दों के सामने, तो अब मर्द जो अगर उससे जाकर के इस किस्म का काम करता है तो उसको तो मजा आता होगा ना, राइट, उसको तो मजा आता होगा. ठीक है, तो ये भी जब बेहयाई की लिमिट्स हम क्रॉस कर जाते हैं तो फिर उसके बाद इस किस्म के भी ख्याल आते हैं, बल्कि शैतान डालता है. ठीक है ना, तो इसका भी जवाब सुन लें इसी रिपोर्ट से चलें. ठीक है, अमरीका बहादुर के मुआशरे का जो पहला पॉइंट उन्होंने लिखा कि इसके जो इम्पैक्ट होता है औरतों के ऊपर, रेप एंड सेक्सुअल असॉल्ट का जो इम्पैक्ट होता है, तो वो एंजॉयमेंट नहीं होता. ठीक है, दे डोंट एंजॉय इट, दे डोंट हैव फन विद इट, राइट. तो वो क्या पहली उन्होंने इम्पैक्ट लिखा है, उन्होंने पहला इम्पैक्ट लिखा है कि रेप एंड सेक्सुअल असॉल्ट सर्वाइवर्स, ठीक है, जो इससे जिंदा बच जाती हैं औरतें, तो रेप एंड सेक्सुअल असॉल्ट सर्वाइवर्स ऑफन सफर फ्रॉम ए वाइड रेंज ऑफ फिजिकल एंड मेंटल हेल्थ प्रॉब्लम्स. ठीक है, फिजिकल एंड मेंटल हेल्थ प्रॉब्लम्स, अ वाइड रेंज ऑफ दैट कैन फॉलो देम फॉर लाइफ, सारी जिंदगी के लिए वो उनके साथ रह सकती हैं इस किस्म की फिजिकल एंड मेंटल हेल्थ प्रॉब्लम्स, इंक्लूडिंग डिप्रेशन, क्रॉनिक पेन, ठीक है, यानी शदीद किस्म का पेन, क्रॉनिक पेन, ठीक है, डायबिटीज, एंग्जाइटी, ईटिंग डिसऑर्डर्स एंड पोस्ट ट्रॉमेटिक स्ट्रेस डिसऑर्डर. यानी जो उनके ऊपर ये ट्रॉमा हुआ होता है ना, यानी उन्होंने एंजॉय नहीं किया होता इस काम को, ठीक है, तो उसके बाद इस ट्रॉमिक के बाद जो उनके ऊपर स्ट्रेस होता है ना, तो उस स्ट्रेस की वजह से डिसऑर्डर उनकी जिंदगी में आता है, तो पोस्ट ट्रॉमेटिक स्ट्रेस डिसऑर्डर्स. ठीक है, दे आर ऑल्सो मोर लाइकली देन नॉन विक्टिम्स टू अटेम्प्ट और कंसिडर सुइसाइड, खुदकुशी. जो जिनको रेप नहीं किया गया होता है उनके मुकाबले में इनकी प्रोबेबिलिटी बढ़ जाती है सुइसाइड को या तो कंसिडर करने की कि मुझे अपनी जान ले लेनी चाहिए, या फिर वो आगे बढ़ करके अपनी जान लेने की कोशिश भी करती हैं, गोलियां खा ली, कहीं पे लटक गए, कहीं पे छनांग मार दी, कहीं पे कुछ कुछ ना कुछ, या ये कि इसकी एक शक्ल और भी क्या हो सकती है कि इस किस्म की जो मेंटल हेल्थ प्रॉब्लम्स होती हैं, तो ऐसे लोग औरतें हों या मर्द हों, फिर वो ये काम भी करते हैं कि जी कोई बंदूक उठाई, अपने बाप की बंदूक जो लीगल बंदूक होती है और माँ की जो लीगल कोई राइफल उठाई और अपने स्कूल में जाकर के पहले खूब सारे बच्चों को मारा, राइट, स्कूल शूटिंग्स कितनी कॉमन है अमेरिका के अंदर, तो पहले दूसरे बच्चों को मारा, अपनी टीचर को मारा, किसी और को जिससे के दुश्मनी पहले चल रही थी उसको मारा, उसके बाद फिर अपने आप को मार लिया. यानी सुइसाइड तो उसने किया, लेकिन ये सुइसाइड जो है ना उसने खाली अपने आप को नहीं किया, बल्कि पहले जिन जिन से उसकी कोई ना कोई अदावत चलती थी पहले उसको मारा, फिर उसके बाद अपने माँ बाप को मारा. तो इस तरह के मेंटल हेल्थ केसेस वहां पर कितने आम हैं, आप ये तसव्वुर करें. हम अमरीका मुआशरे को और उन जैसा बनने की कोशिश करते हैं, ठीक है, उनको पीछे पीछे भागते हैं, राइट. तो हम जरा तसव्वुर करें कि पिछले यानी जो सितंबर 11 में जो दहशतगर्दी के वाकयात हुए, तो उसके बाद अमरीका के अंदर कई दफा ऐसा हुआ कि जी किसी मुसलमान ने उठ करके ना वो किसी के ऊपर गोलियां चलानी शुरू कर दी, ठीक है ना, इस तरह के हुए, पता नहीं कहाँ कहाँ पे, टेक्सास के अंदर हुए तो फलानी जगह पर. तो उसके बाद क्या होता था कि पूरी अमरीकी जो कौम होती थी ना वो ये सोचती थी कि यार ये मुसलमान जो है ना, देखो जिस बंदे ने उठ कर गोलियां मारी ना लोगों को, तो ये तो बड़ा आम सा बंदा था, राइट, ये तो बड़ा बड़ा हसमुख होता था और ये तो बड़ा यानी फ्रेंडली था हमारे साथ और हमारे दफ्तर में हमारे साथ काम करता था, राइट. तो फिर उसने ये काम कैसे कर लिया, इसका मतलब उन्होंने क्या इसका कंक्लूजन निकाला कि इसका मतलब ये कि हर मुसलमान जो है ना वो एक पोटेंशियल टेररिस्ट है, हर मुसलमान जो है वो अंदर से वो हमसे नफरत करता है. तो किसी दिन भी कोई भी, चाहे वो कितना ही अच्छा क्यों ना नजर आता हो, कितना ही जो है वो फैमिली ओरिएंटेड और फ्रेंड और यानी फ्रेंडली किस्म का ना हो, किसी दिन वो भी जो है वो उठ करके जो है ना वो गोलियां मारना शुरू कर देगा अमरीकियों को, ठीक है. तो अब जरा तस्वर करें कि ये तो उन्होंने ना जो 4-5 केसेस इस तरह के हुए अमरीका के अंदर, तो उसकी वजह से ना सारे मुसलमानों के बारे में इस किस्म के ख्याल आने शुरू हो गए, ठीक है ना. अब ये तसव्वुर करें कि ये जो उनके स्कूलों में कोई बच्चा खड़ा होता है जो उस स्कूल का अपना तालिब इल्म होता है, राइट, जो उस स्कूल का अपना तालिब इल्म होता है, वो जब खड़े होकर के जब ऐसे गोलियां मारता है, तो क्या आपके दिमाग में ये बात नहीं आनी चाहिए कि इसका क्या मतलब है कि स्कूल का हर बच्चा इज अ पोटेंशियल किलर, एवरी स्टूडेंट एवरी मेट आपके इस बच्चे का जो जो दोस्त है, हत्ता के आपका अपना बच्चा इज अ पोटेंशियल किलर किलर, राइट, अपना बच्चा, अपनी बेटी, अपना बेटा इज अ पोटेंशियल किलर। कल को वो आपकी बंदूक चुरा करके लाए या कहीं और से चुरा करके ले जाए और स्कूल के अंदर अपने मेट्स को, अपने स्कूल मेट्स को मारना शुरू कर दे, आप प्रिडिक्ट नहीं कर सकते कि वो ये काम कल करने वाला है, क्योंकि मेंटल हेल्थ प्रॉब्लम्स इस इंतहा को पहुंच चुकी है वहां, ठीक है। एंड वन कॉज ऑफ दीज मेंटल हेल्थ प्रॉब्लम्स, बिग कॉज इसके, ये जो एक तो या तो रेप हो रहे होते हैं वो उसकी वजह से डायरेक्टली कॉज हो रहा होता है, या ये कि इसकी वजह से उनके जो घर टूट रहे होते हैं इस बेहयाई की वजह से, इस ओपन लूडनेस की वजह से जो उनके घर टूटते हैं, तो माँ अलग होती है, बाप अलग होता है, ठीक है। अब जो बच्चे जो है वो या तो सिर्फ माँ बाप में से किसी एक के साथ पल बड़े होते हैं, तो उनकी जिंदगी में कितनी जो है वो कमी होती है, कितनी उनकी प्रॉब्लम्स होती है मेंटली, राइट, या ये कि माँ बाप में से कोई भी नहीं होता, या तो कोई अंकल पाल रहा होता है, कोई आंटी पाल रही होती है, कोई ग्रैनी पाल रही होती है, राइट, या गवर्नमेंट के उसके ऊपर पल रहे होते हैं, ठीक है ना, तो मेंटली कितने वो डिसेबल्ड होते होंगे। तो पूरी की पूरी कौम तकरीबन ऐसा लगता है कि मेंटली डिसेबल है, किसी का कुछ पता नहीं कि वो क्या करना शुरू कर दे, ठीक है ना। तो अल्लाह ताला के निजाम के खिलाफ ना, ये कोई मजाक नहीं है, ये कोई मजाक नहीं है, ये अजाब है, और ये अजाब सिर्फ मरने के बाद शुरू नहीं होगा, ये अजाब इसी दुनिया में शुरू होगा। जरा तसव्वुर तो करें ना, इस कौम, इस मुआशरे के अंदर जिसको कि हम बड़ा अच्छा समझते हैं, राइट, इस मुआशरे के अंदर क्या अजाब, किस अजाब से लोग गुजरते होंगे, या तो पता नहीं उनका दिमाग स्विच ऑफ हो चुका है अगर वो अजाब से नहीं गुजर रहे। आप जरा तसव्वुर करें, आप जिस शहर में रहते हैं, ठीक है, आपके बच्चे जो स्कूल में जाते हैं, उस स्कूल से आपको खबर मिले कि जी एक स्कूल के तालिबे इल्म ने उठ करके गोलियां चलानी शुरू कर दी, आपका बच्चा बच गया, ठीक है, लेकिन उसने कई दूसरे बच्चों को मार दिया। फिर चंद दिन के बाद, चंद हफ्तों के बाद, महीने के बाद आपको खबर मिले कि इस शहर के जो है वो किसी दूसरे स्कूल के अंदर इसी तरीके से स्कूल के तालिबे इल्म ने उठ करके गोलियां चलानी शुरू कर दी, आपका बच्चा जो है उधर नहीं था, अल्लाह का शुक्र अदा किया आपने, ठीक है। फिर उसके बाद किसी और स्कूल से खबर मिले कि जी वहां पे एक बच्चे ने उठ करके गोलियां चलानी शुरू कर दी। अब जरा तसव्वुर तो करें ना कि अपने बच्चे को वहां पर स्कूल भेजने के से पहले आपके जहन में क्या चल रहा होगा। क्या आप इत्मीनान के साथ अपने बच्चों को स्कूल भेज सकती हैं? क्या आप जो है वो बेखौफी की हालत में अब जिंदगी गुजार सकती हैं, अपने जिगर के टुकड़े को इस तरह स्कूल भेजना? हाँ, तो इतना इस तरीके से जो है वो अपने बच्चों को स्कूल भेजना, आप क्या बेखौफ हो सकती हैं? कभी खौफ आपके ऊपर ऐसा ता जाएगा, ऐसा तारी हो जाएगा कि आप कभी भी उससे नहीं निकल सकेंगे, या ये कि आप शराब पी पी करके, या कोई ड्रग्स ले ले करके, या कोई और इस किस्म का काम करके अपने माइंड को स्विच ऑफ कर दें, ठीक है, किसी कोई गोलियां लेने की जिसकी वजह से कि आपका माइंड सोचना छोड़ दे। यही तो होती है ये एंटी डिप्रेशंस गोलियां और इस किस्म की जो मार्केट के अंदर चीजें अवेलेबल है, राइट, तो इंसान सोचना ही छोड़ दे, तो भाई ठीक है, बड़ा अच्छा हाल है, आंखें बंद कर लो तो शेर आके नहीं खाएगा हिरन को, ठीक है ना। तो ये सब जो है वो अल्लाह की नाफरमानी की वजह से होता है, तो इसको जो है वो मजाक नहीं समझना चाहिए। ये बड़ी, यानी इससे ज्यादा संजीदा चीज है ही क्या हमारी जिंदगी के अंदर, ठीक है ना। तो ये तो चंद बातें थी जो कि इन्होंने फरमाया था कि खानदानों को और बाज औकात बड़े बड़े मुल्कों को तबाह कर देती हैं। इसके बाद दुनिया में जितने कत्ल व गारत गरी के वाकयात पाए जाते हैं, अगर सही तहकीक की जाए तो अक्सर वाकयात के पस मंजर में कोई औरत और शहवानी जज्बात का जाल नजर आएगा, ठीक है। तो इस किस्म के वाकयात में ये वाली जो गुना होता है, शहवत वाला गुना, इसको शैतान खूब ज्यादा इस्तेमाल करता है। यही वजह है कि जब से दुनिया पैदा हुई है, इसमें कोई कौम, कोई मजहब, कोई खत्ता ऐसा नहीं है जो उसकी बुराई और मोहलिक ऐब होने पर मुत्तफिक ना हो, ठीक है, सारे के सारे मुत्तफिक हैं। फर्क सिर्फ ये है कि जिनकी के फितरत ही खराब हो गई है, तो अब वो खराब फितरत की वजह से जाहिर है उनको तो फिर अच्छी चीज बुरी लगती है, बुरी चीज अच्छी लगती है। अब आगे फरमाते हैं कि दुनिया के इस आखिरी दौर में, अब क़ुर्ब क़यामत का दौर है, इसमें यूरोपियन अक़वाम ने अपनी मजहबी हदूद और कदीम और कौमी रिवायात सबको तोड़कर, अगरचे जिना को अपनी जात में कोई जुर्म ही नहीं रखा, ठीक है ना, क्योंकि दोनों अब दोनों पार्टीज राजी हैं, तो भाई म्यूचुअल कंसेंट के साथ है, तो ये जुर्म ही नहीं है, ये अब डेफिनेशन में से निकल चुका है। यूरोपियन कंट्रीज जिसके अंदर अमेरिका और यूरोप और ऑस्ट्रेलिया और ब्राजील और अर्जेंटीना और इस किस्म के सारे मुल्क सारे शामिल हो जाते हैं, तो उनके यहाँ जिना जो है वो अपनी जात में तो कोई जुर्म ही नहीं रखा, और तमद्दुन और मुआशरत को ऐसे सांचों में ढाल दिया है जिनमें हर कदम पर जिनसी अनार्की और फवाहिश को दावत आम है। ठीक है ना, यानी हर चीज उनके यहाँ ऐसी होती है, एडवर्टाइजमेंट्स को देख लें, टेलीविजन को देख लें, राइट, न्यूज़पेपर्स को, जर्नल्स को देख लें, हर जगह ऐसी ही बातें और ऐसी ही तस्वीरें, जिससे कि ये चीज प्रमोट होती है। कैसे प्रमोट होती है? तस्वीरें देख करके इंसान जिनाब पे कैसे आमादा हो जाता है? इसलिए कि अल्लाह ने उसकी जिंदगी बॉडी का सिस्टम ऐसा बनाया कि उसके अंदर हॉर्मोन्स जो है वो फ्लक्चुएट करते हैं, हॉर्मोन्स ट्रिगर होते हैं, और ट्रिगर होने के बाद वो खुद वैसा करना चाहता है कि जैसे कि वो तस्वीर में देख रहा है, जैसे कि वो उस डाइजेस्ट में या उस स्टोरी में उस नॉवेल के अंदर पढ़ रहा है, तो वो खुद वो काम करना चाहता है। ये अल्लाह का बनाया हुआ नेचुरल सिस्टम है, आप उसको खत्म नहीं कर सकते। ठीक है, तो इसका तरीका शरीयत ने बताया कि इन चीजों को खत्म करो, ना कि तुम ये एक्सपेक्ट करो कि ये हर चीज से एक्सपोजर भी मिल जाए। माशाल्लाह अकलमंद हो, क्या कहते हैं कि फिल्में भी देखनी चाहिए, बच्चों को दिखानी चाहिए, और ये इन सारी चीजों का एक्सपोजर मिलना चाहिए ताकि जो है ना वो मेच्योर हो सके। अल्लाह के बंदे तुम खुदा बन जाओ ना, इससे ज्यादा अच्छा नहीं है कि तुम खुदा बन जाओ। ठीक है, खुदा की बात मानने की जरूरत ही क्या है तुम्हें, तुम खुद खुदा हो ना, कि तुम्हें पता है कि जी बंदे इंसानों को कैसे रिएक्ट करना चाहिए। तो जो खुदा बने होते हैं अपनी जिंदगी में, अपनी अपनी सोच के अंदर, ठीक है, जो अपनी चलाना चाहते हैं हर वक्त बजाय इसके कि अल्लाह की चलवाएं, तो फिर वो ऐसी बातें करते हैं। ठीक है, हराम का एक्सपोजर दो ताकि वो हराम से बच सकें। अल्लाह हू अकबर, ठीक है ना। कुरान कहता है ला तकरबुज़्ज़िना, अल्लाह कहता है ला तकरबुज़्ज़िना, और ये कहते हैं कि नहीं जी तकरबुज़्ज़िना, उसके बाद फिर ज़िना से बच जाना ताकि तुम्हें सब कुछ पता लग जाए, यू विल बी अवेयर ऑफ एवरीथिंग, यू विल बी मैच्योर इन दैट वे। ठीक है ना, तो कहते हैं कि जी हर कदम पर जिंसी अनारकी और फवाहिश को दावत आम है। यही तो वेस्टर्न कंट्रीज का, वेस्टर्न माशरे का यही तो स्लोगन है कि जब उनको सब कुछ पता चल जाएगा तो फिर वो अपने आप को बचा सकेंगे। इसी वजह से सेक्सुअल एजुकेशन भी आम होनी चाहिए, इसी वजह से जो है वो सारे के सारे इमेजेस भी आम होने चाहिए। फिर वो PG-13 कहां से आ जाता है बीच में खामखा के खराफात इनके यहाँ। ठीक है जी, पेरेंटल गाइडेंस के साथ देखो, क्यों भाई पेरेंटल गाइडेंस के साथ देखो, जब सब कुछ जो है वो तुम कह रहे हो कि आम है, तुमने सब कुछ आम कर दिया, अब ये धोखा, यानी धोखा और फरेब की इंतहा है। ये हर चीज को आम करते हैं, फिर उसके बाद PG-13 लिख देते हैं फिल्मों के ऊपर। ठीक है, बड़ा जी एहसान किया उन्होंने कि PG-13 लिख दिया फिल्मों के ऊपर, राइट। तो उनके समरात और नतायज को वो भी जराइम से खाली ना कर सके, जिन्होंने सब कुछ को आम कर दिया ना, तो जो आम करने से जो कॉन्सिक्वेंसेस क्रिएट हुए, समरात यानी जो फल मिले उनको, जो नतायज मिले उनको, उन नतायज को तो ये भी जराइम से खारिज नहीं कर सके, उनके ऊपर फिर भी उनको भी हद लगानी पड़ी। तो क्या हुआ, असमत फरोशी, जिना बिल जबर, मंजर आम पर फोहश हरकत को ताजीरी जुर्म करार देना पड़ा। ठीक है, फिर कहते हैं जी कि ये जो ल्यूटनेस है ना, ये सड़कों पे नहीं होनी चाहिए। ठीक है, हालांकि वेस्टर्न यूरोप कंट्रीज के अंदर तो सड़कों के ऊपर भी जायज है, लेकिन अमेरिका के अंदर नहीं 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 जी, ये दिस इज टू मच। ठीक है, सड़कों के ऊपर नहीं होनी चाहिए, ये जो है वो बीच के ऊपर जो है वो यानी सब कुछ ही खत्म कर दिया, लेकिन वो लिमिट इस लिमिट के आगे नहीं जाना चाहिए। तो बेवकूफी की यानी इंतहा है, और क्या है ये, जब शैतान के आगे इंसान बिज जाता है ना, फिर शैतान इंसान को ऐसे ही घुमाता है, ऐसे ही उसको बेवकूफ बनाता है। तो उसकी मिसाल इसके सिवा कुछ नहीं है। हजरत ने कितनी प्यारी मिसाल दी कि इसके सिवा कोई इसकी मिसाल नहीं है कि कोई शख्स आग लगाने के लिए सूखी लकड़ियों का जखीरा जमा करे, फिर उस पर तेल छिड़के, फिर उसमें आग लगाए, और जब उसके शोले भड़कने लगे ना, तो फिर इन शोलों के ऊपर पाबंदी लगाने और रोकने की फिक्र करे। ठीक है, यानी आग भी खुद लगाई, और जब शोले पड़ना शुरू हो गए और उसने जलाना शुरू कर दिया घरों को और प्रॉपर्टी, पब्लिक प्रॉपर्टी को, तो फिर कहते हैं नहीं जी पाबंदी लगनी चाहिए, फिर उनको जो है वो रोकने की कोशिश करो। बिल्कुल वही मिसाल है कि जी सारा साल जो है माँ की बेइज्जती करो और फिर एक दिन मदर्स डे मनाओ। ठीक है ना, सारा साल जो है वो एक दूसरे को जलील करो और उसके बाद फिर जो वेडिंग एनिवर्सरी मनाओ। ठीक है ना, तो ये बस काफिरों का तरीका होता है। इसी वजह से हमारे उलमा इसके खिलाफ जो है ना, वो इसलिए नहीं है कि कोई बर्थडे मनाने में को आपको कोई नाउज बिल्ला आपके ऊपर कोई शरी हुक्म आपके ऊपर नाजर आ जाता है। ठीक है कि जी वो कुरान के अंदर, कुरान के खिलाफ है, हदीस के खिलाफ है। हाँ, ये है कि किसी ने कभी मना ही नहीं, आपको क्या तकलीफ हुई हुई है, आप क्यों उस किस्म की चीजें करना चाह रहे हैं जिसको कि कभी हमारे बड़ों ने, बुजुर्गों ने किया नहीं, जिनकी जिंदगियां कामयाब थी। आप अपनी जिंदगी को कामयाब बनाने के लिए ऐसी चीजें ईजाद कर से आप करके आपको क्या फायदा होगा, ये इसकी रीजन होती है ना करने की। ठीक है, लेकिन इसका जो असल इल्लत है ना, वो ये है कि भाई ये क्या तरीका है कि सारा साल जो है तुम बाप को दलील को एक दिन जो है फादर्स डे बना लो। یعنی پہلے جو ہے وہ پرابلم کریٹ کرو، اس کے بعد پرابلم کا سلوشن جو ہے وہ اپنے بیوقوفی کی سلوشن لے کر کے آؤ، ٹھیک ہے؟ تو فرماتے ہیں کہ ہنڈیا پکانے کے لیے اس کے نیچے آگ جلاؤ، اور اس کے بعد پھر ہنڈیا کیوں بل رہی ہے بھائی، اس کو بلنا نہیں چاہیے بھائی، آگ بھی تو آپ نے لگائی ہے، جب آگ لگائی تھی تو اس وقت یہ نہیں پتا تھا کہ آگ لگے گی تو ہنڈیا ابلے گی بھی، اب نہیں ہنڈیا ابلنے کے اوپر پابندیاں لگاؤ، تو ایسے تو کوئی نہیں کر سکتا نا، پابندی نہیں لگا سکتے اس کے اوپر پھر. تو ویسٹرن کنٹریز کے اندر وہی ہے، اور ہمارے ملکوں کے اندر بھی ہاتھ دھو کے پیچھے پڑے ہوئے ہیں کہ جی اسلامی جو حدود ہوتی ہیں، جو حدود کی جو سزائیں ہیں، یا جو سوشل ٹیبوز جو ہماری دین سے آئے ہوئے سوشل ٹیبوز ہیں ان کو ختم کرو، ساری چیز جو ہے وہ لبرل ہونی چاہیے اور آزادی ہونی چاہیے اور فلانا دمکانا ساری چیزیں. تو وہ کہتے ہیں کہ اس کے خلاف اسلام نے جن چیزوں کو جرائم اور انسانیت کے لیے مضر قرار دے کر قابل سزا جرم کہا ہے، ان کے مقدمات پر بھی اسلام نے پابندی عائد کری اور ان کو ممنوع قرار دیا ہے. اس معاملے میں مقصود اصلی زنا اور بدکاری سے بچانا تھا، ٹھیک ہے؟ تو اصل مقصود کیا تھا کہ زنا اور بدکاری سے بچانا، تو اس کے لیے جو اس کا مقدمہ ہوتا ہے وہ کیا ہوتا ہے، اپنی نگاہوں کی حفاظت کرنا، یعنی نگاہوں کو اگر آپ حفاظت نہیں کریں گے تو یو ول ریچ دیئر. تو اس کے لیے اللہ تعالیٰ نے نظر نیچی رکھنے کے قانون سے شروع کیا، عورتوں مردوں کے بے محابہ اختلاط کو روکا، ٹھیک ہے؟ یہ جو وداؤٹ ریسٹرکشنز عورتوں اور مردوں کا اختلاط ہوتا ہے، ٹھیک ہے، ملنا جلنا، اس سے بھی اس شریعت نے روکا. عورتوں کو گھروں کی چار دیواری میں محدود رکھنے کی ہدایت کی، ٹھیک ہے؟ پہلا پردہ جو ہے، جو کہ آگے انشاءاللہ پڑھیں گے، وہ گھروں کی چار دیواری ہوتی ہے، اور ضرورت کے وقت باہر نکلنے کے لیے بھی برقع یا لمبی چادر سے پورا بدن چھپا کر نکلنے اور سڑک کے کنارے چلنے کی ہدایت کی. یعنی کتنا شریعت کی طرف سے ہدایتیں ہیں کہ چھپ کر کے نکلو اور بالکل بیچ میں ایسا نہ چلو. پہلی بات تو آج تو خیر وہ ٹریفک کی وجہ سے ویسے نہیں چل سکتے، لیکن اس زمانے میں جہاں پہ گلیوں کے اندر ٹریفک نہیں تھی تو وہاں پر بھی کہ بھائی سائڈ میں ذرا چلو. تو صحابیات جو ہیں فرماتی ہیں کہ ہم اس طرح سے دیواروں سے رگڑ کے چلتے تھے کہ ہماری چادریں جو ہیں وہ دیوار کی وجہ سے پھٹ جاتی تھیں، یعنی اتنا احتیاط کرتی تھیں، چادروں کا خیال نہیں کرتی تھیں، اللہ کے حکم کا خیال کرتی. خوشبو لگا کر یا بجنے والا زیور پہن کر نکلنے کی ممانعت کی، ہائی ہیلز بھی اسی کے اندر آ جاتے ہیں، بجنے والے زیور بھی آ جاتے ہیں. پھر جو شخص ان سب حدود و قیود اور پابندیوں کے حساب کو پھان کر باہر نکل جائے اس پر ایسی سخت عبرت آموز سزا جاری کی کہ ایک مرتبہ کسی بد کردار پر جاری کر دی جائے تو پوری قوم کو مکمل سبق مل جائے. جیسے کہ زنا کی سزا ہم سورہ نور کی ابتدا کے اندر پڑھ چکے ہیں. اہل یورپ اور ان کے مقلدین، ان کے جو پیچھے چلنے والے اہل ایشیا ہیں، ٹھیک ہے، مسلمان ملکوں کے اندر جو ان کے جو چیلوں کو وہ چھوڑ کر کے گئے ہیں، ہم لوگ سمجھتے ہیں جی ہمیں آزادی مل گئی 47 میں جی پاکستان کو، اور اس کے 14 اگست کو پاکستان کو اور 15 اگست کو انڈیا میں کو آزادی مل گئی. کوئی آزادی نہیں ملی، وہ ہمیں اچھی طریقے سے، ہمیں سے مراد ہم جیسے دنیا داروں کو، اچھی طریقے سے ذہنی غلامی میں مبتلا کر کے جب وہ بالکل یعنی ان کو یقین ہو گیا کہ اب یہ ہمارے ایسے غلام بن چکے ہیں کہ اب ہمیں یہاں فزیکلی موجود رہنے کی ضرورت ہی نہیں ہے، اب ہم اپنے ملک جائیں، جو دوسری جنگ عظیم میں ہمارے ملک میں تباہی ہوئی ہے، اب ہم اس کو پھر سے بنانے کی کوشش کریں، ان لوگوں کے اوپر ہمیں اپنا وقت ضائع کرنے کی ضرورت نہیں ہے، اب یہ ہمارے غلام ہیں، اب یہ ہمارے ہر حکم کے اوپر عمل کریں گے. تو اس وجہ سے وہ چلے گئے، اور ہم سمجھتے ہیں کہ 14 اگست کو جو ہے ہمیں آزادی مل گئی ہے، ٹھیک ہے، آزادی ملی ہے الحمدللہ، علماء کو آزادی ملی، ٹھیک ہے، علماء کو اپنا کام کرنے کی آزادی مل گئی، کہ ان کے اوپر وہ گورے نہیں اس طریقے سے سوار تھے جس طرح سے کہ پہلے سوار تھے، ٹھیک ہے. تو علماء نے پھر اس آزادی کی قدر کری ہے، ورنہ ہمیں کوئی آزادی نہیں ملی، اور نہ ہم نے پھر جو سو کال آزادی تھی اس کی قدر کری ہے، ہم تو بلکہ اور ان کے زیادہ بڑے غلام بننا شروع ہو گئے، تو ہم ان کے مقلدین میں پھر شامل ہو گئے. تو انہوں نے اپنی فحاشی کے جواز میں عورتوں کے پردے کو عورتوں کی صحت، ٹھیک ہے، کہتے ہیں یہ کہ یہ ان کی صحت خراب، ان کو وائٹمن ڈی نہیں ملے گا، ٹھیک ہے، عورتوں کو وائٹمن ڈی نہیں ملے گا اگر وہ باہر نہیں جائیں گی، ٹھیک ہے. اچھا یہ بھول جاتی ہیں کہ یہ وائٹمن ڈی کا پرابلم صرف عورتوں کو نہیں ہے، مردوں کو بھی ہے، ٹھیک ہے. تو مرد جو ہے وہ تو باہر جاتے ہیں تو ان کا وائٹمن ڈی کیوں نہیں کریٹ ہوتا، ٹھیک ہے. تو اس طرح کی بہت ساری نا صحت کے خلاف، جی ان کو ورزش نہیں ہوگی، وہ جو ہے وہ صحت کے طور پر یعنی صحت ان کی خراب ہو جائے گی، ٹھیک ہے. مردوں کی بری صحت نظر نہیں آتی، صرف عورتوں کی صحت خراب ہوگی. اچھا، اور اقتصادی اور معاشی حیثیت سے معاشرے کے لیے مضر ثابت کرنے اور بے پردہ رہنے کے فوائد پر بحثیں کری ہیں کہ جو عورتیں جاب نہیں کریں گی نا تو ملک جو ہے وہ فائنینشلی بیکورڈ ہو جائے گا، تو اس وجہ سے عورتوں کو جاب کرنی چاہیے. اچھا بچے پھر کون سنبھالے گا؟ پھر وہ اسٹیٹ سنبھالے گی کہ بچے کوئی بات نہیں آپ فکر نہ کریں, اسٹیٹ آپ کے بچوں کو سنبھالے گی. اسٹیٹ جو ہے وہ ان کو یعنی پلاسٹک کی بنی ہوئی مائیں دیں گی یا سلیکون سے بنی ہوئی مائیں پرووائڈ کرے گی, ٹھیک ہے نا. تو معاشی حیثیت سے معاشرے کے لیے مضر ثابت کرنے اور بے پردہ رہنے کے فوائد پر بحثیں کرنی پھر ان لوگوں نے. ان کا مفصل جواب بہت سے علماء اہل عصر نے مفصل کتابوں میں لکھ دیا ہے. اس کے متعلق یہاں اتنا سمجھ لینا بھی کافی ہے کہ فائدہ اور نفع سے تو کوئی جرم اور گناہ بھی خالی نہیں ہے, ٹھیک ہے. اس اصول کو یاد رکھیں کہ کوئی بھی گناہ, کوئی بھی بظاہر نقصان دہ چیز فائدے سے خالی اللہ نے نہیں بنائی ہے. فائدہ ہر چیز میں رکھا ہے, اسکارپین میں بھی فائدہ رکھا ہے, رائٹ, سنیک میں بھی فائدہ رکھا ہے, بلکہ اس سے زیادہ جائیں, ٹھیک ہے. اسکارپین سنیک کے بارے میں تو شاید کچھ لوگ اعتراض بھی کریں, رائٹ, اس سے آگے جاتے ہیں. پخانے میں بھی فائدہ رکھا ہے اللہ تعالیٰ نے, رائٹ, یہ جو یورین ہوتا ہے, رائٹ, اسٹول ہوتا ہے, اللہ نے اس میں بھی فائدہ رکھا ہے, ٹھیک ہے. تو فائدہ رکھا ہے تو اس کا مطلب ہے آپ کو اچھا لگنا شروع ہو جانا چاہیے, ٹھیک ہے. کیا جب یہ زمین میں ڈالتے ہیں اس کو, ٹھیک ہے, تو یہ کیا یوریا نہیں بنتا؟ کیا یہ کھاد نہیں بنتا جس کی وجہ سے جو ہے وہ آپ کی سبزیاں اگتی ہیں, آپ کے جو ہے وہ پھل فروٹ اگتے ہیں, ٹھیک ہے, اناج اگتا ہے, یہ کھاد کیسے بنتا ہے, ٹھیک ہے. یہ سب مل جاتا ہے نا زمین کے اندر, تو اس سے کھاد اگتی ہے, تو پھر اس کو بھی اچھا سمجھنا چاہیے, اس کو بھی رائج کرنا چاہیے, رائٹ. تو فائدہ تو اللہ نے ہر چیز میں رکھا ہے. اسی طریقے سے گناہ کے کام جو ہیں ان کے اندر بھی کچھ نہ کچھ فائدہ ہوتا ہی ہے. چوری, ڈاکہ, دھوکہ فریب ایک اعتبار سے بڑا نفع بخش کاروبار ہے, ٹھیک ہے نا, بڑا اچھا پیسہ آتا ہے اس سے. مگر جب اس کے ثمرات و نتائج میں آنے والی مہلک مضرتیں سامنے آتی ہیں تو کوئی شخص ان کو نافع کاروبار کہنے کی جرت نہیں کرتا. اوکے, بے پردگی میں اگر کچھ معاشی فوائد بھی ہوں, اگرچہ کچھ معاشی فوائد بھی ہوں, مگر جب پورے ملک و قوم کو ہزاروں فتنوں فساد میں مبتلا کر دے تو پھر اس کو نافع کہنا کسی دانش مند کا کام نہیں ہو سکتا. انسداد جرائم کے لیے اسلام میں سد ذرائع کا زرعی اصول اور اس میں راہ اعتدال, ٹھیک ہے, بہت اہم یہ سبجیکٹ ہے, یہ والا ٹاپک ہے کہ اسلام نے جو جرائم کا انسداد کیا ہے نا, تو اس کا انسداد جو ہے وہ ذرائع کے انسداد سے شروع کیا ہے. جیسے کہ پیچھے ہم نے ایک مثال پڑھی تھی کہ نظر کو نیچی رکھنے کا حکم دیا, پھر اختلاط کو روکنے کا, بے محابہ اختلاط کو روکا, اور اس جو ہے وہ گھروں کے اندر رہنے کو جو ہے پریفر کیا عورتوں کے لیے. تو اس کے تحت پھر ایک تفصیلی ڈسکشن ہے جو کہ انشاءاللہ ہم اگلی کلاس میں کریں گے. اگر کسی کو کوئی سوال ہے تو وہ ابھی کر لیں, ورنہ پھر مزید ہم اس کلاس کو نہیں لے کے چلتے, اس لیے کہ بڑی امپورٹنٹ ہے ڈسکشن, وہ ہم ایک دفعہ ہی اگلی کلاس کے اندر شروع کریں گے انشاءاللہ. اچھا, اس ڈسکشن سے ہٹ کر کے ایک اور پوائنٹ تھا, اگر کسی کے پاس سوال نہیں ہے تو وہ پوائنٹ یہ تھا کہ یہ جو حجاب کی بنیاد ہے نا, پردے کی بنیاد, تو اس کے لیے سب سے اہم چیز جیسا کہ ایمان ہے, اور ہم اس ایمان ہی کو بنانے کے لیے یہ دنیاوی نقصانات کا ابھی تذکرہ کر رہے ہیں, ٹھیک ہے, دنیاوی نقصانات کا. تو دنیاوی نقصانات کا سامنے ہونا یہ بھی انسان کو شریعت کے احکامات کی حکمت سمجھنے میں مدد دیتا ہے, ٹھیک ہے. اور اس سے زیادہ بڑھ کر ایک ایمان والے کے لیے دنیا سے کے نقصانات سے بڑھ کر کے کون سا والا نقصان فکر مند کرنے والا ہوتا ہے؟ آخرت کا نقصان, ٹھیک ہے. تو آخرت کی طلب یہ بھی پردے کے احکامات کو سمجھنے اور اپریشیٹ کرنے کے لیے لازمی ہے. صرف دنیاوی نقصان سے بچنا نہیں, بلکہ آخرت کے نقصان سے بچنا. تو جس کے اندر آخرت کی طلب ہوتی ہے, جو کہ آخرت پر یقین رکھتا ہے نا, پھر وہ دنیاوی نقصانات بھی برداشت کر لیتا ہے کہ ہاں بھائی میں تھوڑا سا اپنے صحت کا نقصان برداشت کر لوں گی, میں تھوڑا اپنے جو ہے وہ معاشی نقصان برداشت کر لوں گی, میں تھوڑی اپنی انٹرٹینمنٹ انجوائمنٹ کا نقصان برداشت کر لوں گی, لیکن آخرت کو میں رسک پر لگانا افورڈ نہیں کر سکتی. میں اپنے آخرت کو نہیں رسک پر لگا سکتی, افورڈ نہیں کر سکتی. میں اپنی حیا کو رسک پر نہیں لگا سکتی. حیا جس کے پاس امپورٹنٹ ہوتی ہے, ٹھیک ہے, جس کی نظروں میں حیا امپورٹنٹ ہوتی ہے, تو وہ حیا کو رسک پر نہیں لگا سکتی, ایمان کو رسک پر نہیں لگا سکتی, ٹھیک ہے. تو اس کے لیے حیا کی فیلنگ چاہیے ہوتی ہے. اور اسی طریقے سے یہ اطاعت پر رضامندی بھی, کہ بھئی جو لوگ یہ ہمیں بتا رہے ہیں کہ پردہ ایسے نہیں, ایسے کرنا چاہیے, ٹھیک ہے, ایسے جو ہے وہ قرآن کا جو آیت ہے اس کے اندر جو یہ الفاظ استعمال ہوئے ان کا یہ مطلب ہے, ٹھیک ہے, تو یہ کس نے مطلب بتایا؟ یہ مطلب جو ہے وہ قرآن کے الفاظ سے ظاہر نہیں ہوتا, بہت کلیئر نہیں ہوتا, ٹھیک ہے. اس کی انٹرپریٹیشن بڑی ساری کی جا سکتی ہیں, ٹھیک ہے، جیسے کہ ملحدین کرتے ہیں کہ بھئی قرآن میں تو یہ نہیں ایسے کہا گیا، ایسے نہیں ایسے کہا گیا. اس کے لیے کل آپ کے سامنے مثال بھی رکھی ہوئی کہ جی کچھ ماشاء اللہ خواتین کیا کہتی ہیں، آنکھوں کا پردہ، تو ہم آپ کے الفاظ آنکھوں کے پردے کو ایسے انٹرپریٹ کریں گے کہ آپ چشمہ پہنیں اور چشمے کے جو گلاسز ہیں نا ان کو ڈارک کر لیں، تاکہ نہ آپ باہر دیکھ سکے نہ کوئی آپ کو اندر دیکھ سکے، یا کم از کم آپ کو اندر نہ دیکھ سکے، اور یہی چشموں کا یہی آنکھوں کا پردہ ہے. ٹھیک ہے، تو آپ کہیں گے نہیں 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 میرا یہ مطلب نہیں تھا، میرا مطلب نہیں تھا. تو بھئی آپ کا مطلب نہیں تھا تو پھر ہم نے تو مطلب نہیں لیا، ہم اپنی مرضی کے مالک ہیں جس طرح آپ اپنی مرضی کے مالک ہیں کہ قرآن کی آیات کو پڑھتی ہیں اور کہتی ہیں نہیں اس کا مطلب یہ نہیں ہے بلکہ یہ ہے. ٹھیک ہے، تو اس وجہ سے ان احکامات کو ماننے کے لیے ضروری ہے کہ ہمارے نظروں کے اندر جو علماء کرام ہیں نا ان کا احترام اور احترام سے زیادہ ان کا اعتماد بھی ہو. ٹھیک ہے، احترام پلس اعتماد. ٹھیک ہے، تو اس کے بغیر جو ہے وہ ان احکامات کو ماننے کی نوبت ہی نہیں آتی. تو اس وجہ سے اس کے تحت جو ہے نا وہ علماء کے اعتماد اور ایک منٹ ذرا ہولڈ کیجیے گا، بس ایک منٹ. ٹھیک ہے، ایک منٹ بس. تو اس وجہ سے علماء کے اوپر اعتماد انتہائی ضروری ہے، اور یہ بات ہمیں ذرا سمجھنے کی ضرورت ہے. آنیسٹلی اسپیکنگ، جو کہ بہت عرصے میں یعنی تجربے سے یہ بات سامنے آئی ہے، وہ یہ ہے کہ ہمیں واقعی نہیں سمجھ میں آ رہا کہ علماء کا مطلب کیا ہوتا ہے، عالم کا کیا مطلب ہوتا ہے. ہم نے جو ہے وہ نماز پڑھانے والے امام صاحب کو ہی عالم کہہ دیا ایسے، ٹھیک ہے، اور جو جنازہ پڑھانے والا ہوتا ہے مولوی اس کو ہم نے عالم کہہ دیا ہے. جو یعنی دعا کرانے کے لیے کبھی ہمارے گھر میں آ جاتے ہیں وہ عالم ہے. ٹھیک ہے، حالانکہ یہ عالم کی بہت ہی ریسٹرکٹڈ ڈیفینیشن ہے. عالم کی صحیح تعریف کیا ہے، اس کا صحیح رول کیا ہے معاشرے کے اندر، وی ریلی ڈونٹ نو. ٹھیک ہے، تو اس کے تحت ایکچولی میرا ارادہ ہے کہ کچھ بیانات کیے تھے، تو وہ بھی آپ لوگوں کو واٹس ایپ پر بھیجیں گے، تو وہ آپ پھر وہاں سے دیکھ لیے گا انشاءاللہ. اب کلاس ختم کرتے ہیں، جزاک اللہ خیر. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ہاں ان کو